جزاكم الله. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. كل من عليها فان ويبقى وجه ربك ذو الجلال والإكرام إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو سورہ رحمان کی تفسیر ہم اس کلاس میں پڑھ رہے ہیں، معارف و مسائل پچھلی کلاس میں سٹارٹ کر دیے تھے. کل من علیہا فان سے حضرت نے یہاں پہ شروع کیا ہے. تو شروع کے دو پیراگرافس ہم نے پڑھ لیے تھے کہ جو کچھ ہے وہ سب کچھ فنا ہو جائے گا، جنات اور انسان جو زمین پر ہیں، اور صرف وہی سب مراد نہیں بلکہ ہر چیز. تو اب یہاں سے پڑھنا شروع کرتے ہیں کہ مشہور تفسیر کے مطابق معنی آیت کی یہ ہو گئے کہ زمین و آسمان میں جو کچھ ہے، جن میں جن و انس بھی داخل ہیں، سب کے سب فانی ہیں، باقی رہنے والی ایک ہی ذات حق جل وعلا شانہ کی ہے. جل وعلا شانہ بولیں یا جل جلالہ بولیں، جس کی جلال والی شان ہے وغیرہ. فانی ہونے سے مراد یہ بھی ہو سکتا ہے کہ یہ سب چیزیں ایک تو فانی ہونے سے مراد یہ بھی ہو سکتا ہے کہ یہ سب چیزیں اس وقت بھی اپنی ذات میں فانی ہیں، یعنی ابھی بھی یہ فانی ہی ہیں، فنا ہونے والی ہیں. یعنی ان کے اندر یہ صلاحیت ہے، اللہ تعالیٰ نے استعداد رکھی ہے کہ یہ فنا ہو جائیں گی، ٹھیک ہے نا، یہ باقی رہنے والی چیزیں ہیں ہی نہیں. تو اس یہ یعنی خالی یہ بھی مراد ہو سکتا ہے کہ ہر چیز ہی اللہ تعالیٰ نے فنا ہونے کے لیے بنائی ہے، ان میں دوام و بقا کی صلاحیت نہیں ہے. اور یہ معنی بھی ہو سکتے ہیں کہ قیامت کے روز یہ سب چیزیں فنا ہو جائیں گی، ٹھیک ہے، یعنی قیامت کے روز ساری چیزیں فنا ہو جائیں گی. کیا مطلب؟ کہ جو کچھ اس وقت موجود ہوگا، جو زندہ ہوگا، وہ سب کا سب فنا ہو جائے گا، یعنی سب کا سب مر جائے گا. جو زندہ ہیں وہ مر جائیں گے، جن میں کہ جو ہماری لحاظ سے زندگی کی تعریف ہے، انسانوں کے اندر زندگی ہے، جنوں کے اندر زندگی ہے، پھر ہم جو ہے وہ پلانٹ کنگڈم نباتات میں بھی زندگی نظر آتی ہے ہمیں، تو وہ بھی سارے کے سارے مر جائیں گے جیسے پودے مر جاتے ہیں. اس کے علاوہ جو جمادات ہیں، تیسری کیا چیز رہ جاتی ہے؟ جمادات، یعنی پانی اور ہوا اور پہاڑ، پتھر، مٹی، ہے نا، یہ ساری چیزیں کیا ہیں گی؟ جمادات کہلاتی ہیں. یعنی یہ اپنی ان کے اندر خود کی موومنٹ نہیں ہوتی ہے، ٹھیک ہے. حیوانات میں خود موومنٹ کر سکتے ہیں، وہ آگے پیچھے اوپر نیچے، ٹھیک ہے. اور نباتات یہ بھی خود سے موو کر سکتے ہیں، اوپر نیچے، رائٹ لیفٹ نہیں موو کر سکتے، لیکن اوپر نیچے تو موو کرتے ہیں نا، یہ گرو کرتے ہیں نا. لیکن جمادات جو ہیں یہ خود موو نہیں کرتے، ان کو کوئی اور چیز موو کرائے تو یہ موو کریں گے. ایسی چیزوں کو جمادات کہتے ہیں، جمی ہوئی چیزیں، ٹھیک ہے. تو جمادات بھی فنا ہو جائیں گے، پہاڑ، مٹی، سب کچھ فنا ہو جائے گا، ٹھیک ہے. اچھا، جو پہلے سے فنا ہو چکی ہیں، یعنی جو مر چکی ہیں چیزیں، جیسے انسان مر چکے پہلے سے ہیں، حیوان مر چکے، پودے مر چکے، جن مر چکے، ان کا کیا ہوگا، ٹھیک ہے. تو ان کے بارے میں جو ہے نا، وہ ایک تو یہ ہے کہ جی وہ تو پہلے سے فنا ہو چکے ہیں، ٹھیک ہے. تو اب ان کی روحیں جو ہیں وہ کیا زندہ رہیں گی، یا روحوں کو بھی موت آ جائے گی، روحیں بھی مر جائیں گی، ٹھیک ہے. تو اس میں پھر علماء کے درمیان تھوڑی سی بحث بھی ہے، اور کسی نے کہا کہ نہیں روحیں رہیں گی، کسی نے کہا کہ نہیں روحیں بھی مر جائیں گی، یعنی روحوں کی بھی موت ہو جائے گی، ٹھیک ہے نا. تو جو بھی ہے، بہرحال بظاہر ایسے ہی لگتا ہے کہ روحیں بھی جو ہے نا وہ بھی فنا ہو جائیں گی، اور پھر صرف اور صرف اللہ رب العزت کی ذات باقی رہ جائے گی، ٹھیک ہے. اچھا، یہ ایک تفسیر ہو گئی. بعض مفسرین آگے لکھتے ہیں کہ بعض حضرات مفسرین نے وجہ ربکا کی تفسیر جہت اور سمت سے کی ہے، ڈائریکشن۔ اس صورت میں معنی آیت کے یہ ہو جائیں گے کہ کل موجودات، یعنی جو چیزیں بھی موجود ہیں، ان میں بقا صرف اس چیز کو ہے جو اللہ تعالیٰ کی جانب میں ہے، ٹھیک ہے، اللہ تعالیٰ کی جانب میں، یعنی اللہ کے واسطے، اللہ تعالیٰ کے لیے جو چیزیں کی گئی ہیں، ٹھیک ہے، تو ان کو بقا ہے۔ اس میں اس کی ذات و صفات بھی داخل ہیں، یعنی اللہ تعالیٰ کی ذات، اور اللہ تعالیٰ کی ذات کے ساتھ ساتھ جو اللہ تعالیٰ کے فیچرز ہیں، صفات ہیں، وہ بھی داخل ہیں، اور مخلوقات کے اعمال و احوال میں جس چیز کا تعلق حق تعالیٰ کے ساتھ ہے وہ بھی شامل ہے۔ سبحان اللہ، کیا زبردست تفسیر ہے اس کی، ٹھیک ہے، یعنی جو چیز بھی اللہ تعالیٰ کے لیے کی گئی ہے، ٹھیک ہے، تو وہ بھی جو ہے نا، وہ اس کے اندر بھی اس نسبت کی وجہ سے، اللہ تعالیٰ سے اس فعل کو جو نسبت ہو گئی نا، تو اس نسبت کی وجہ سے وہ فعل بھی باقی رہے گا۔ دیکھیں نسبت کا کیا مقام، کیا زبردست مقام سامنے آتا ہے اس تفسیر کے اندر، ٹھیک ہے نا، کہ جس چیز کو اللہ سے نسبت ہو گئی وہ چیز بھی باقی رہے گی، جس کا حاصل یہ ہوگا کہ انسان اور جن اور فرشتے جو کام اللہ کے لیے کرتے ہیں وہ کام بھی باقی ہے، وہ فنا نہیں ہوگا، ٹھیک ہے، یعنی وہ بھی، اس کو بھی بقا حاصل ہو جاتی ہے کیونکہ اس کی نسبت اللہ کے ساتھ ہو گئی، ٹھیک ہے نا۔ انما الاعمال بالنیات، تو نیتیں جن جن کاموں کے اندر اللہ کے لیے تھیں، تو وہ پھر اللہ تعالیٰ ان کاموں کو پرزرو کریں گے، اور باقی ساری چیزیں جو ہیں وہ فنا ہو جانے والی ہیں، ان کا جو ہے وہ فائدہ کوئی نہیں ہوگا کسی کو۔ ہاں، اس کے اوپر عذاب ہوگا، سزا ملے گی، لیکن وہ سزا جو ہے وہ بقا کے معنی میں نہیں آتی، وہ سزا پھر گویا کہ فنا ہی ہوگی نا، وہ چیز فائدہ نہیں ہوا جس چیز کا، تو وہ چیز فنا کہلائے گی، فانی کہلائے گی۔ اچھا، اس مفہوم کی تائید قرآن مجید کی اس آیت سے بھی ہوتی ہے، ما عندکم ینفد وما عند اللہ باق، باقن، ٹھیک ہے نا، یہ بھی وہی فانن جس طرح سے، اسی طرح سے باقن، فانی باقی، اردو میں ہم فانی باقی کہتے ہیں۔ تو قرآن کی یہ آیت بھی اس کے اوپر گواہ ہے کہ جو تمہارے پاس ہے نا، وہ تو یعنی جو وہ فنا ہونے والا ہے، ختم ہو جانے والا ہے، ینفد، ختم ہو جانے والا، اور جو اللہ کے پاس ہے وہ باقی رہنے والا ہے، ٹھیک ہے۔ تو اس کی تفسیر پھر یہی بنتی ہے کہ اللہ کے پاس انسان کے اعمال و احوال میں سے وہ چیز ہے جس کا تعلق حق تعالیٰ سے ہے، کہ اس کو فنا نہیں ہے۔ واللہ سبحانہ وتعالی عالم، ٹھیک ہے، تو دونوں تفسیریں ممکن بھی ہیں اور سمجھ میں بھی آتی ہیں، ٹھیک ہے۔ اچھا، اگر کسی کو کوئی سوال ہو اس کے اوپر تو پوچھ لیجیے گا، ورنہ ہم آگے چلتے ہیں کہ ذل جلال والاکرام، یعنی وہ رب صاحب عظمت و جلال بھی ہے اور صاحب اکرام بھی ہے۔ صاحب اکرام ہونے کا یہ مفہوم بھی ہو سکتا ہے کہ در حقیقت ہر اکرام و اعزاز کا مستحق تنہا وہی ہے، اصل تو عزت اللہ تعالیٰ کی ہے نا، تو ہمیں جو عزت ملتی ہے وہ اللہ تعالیٰ کی نسبت سے ملتی ہے، یا اللہ تعالیٰ کی طرف سے ملتی ہے، ٹھیک ہے، حقیقت میں اللہ تعالیٰ ہی کے لیے ساری کی ساری عزتیں ہیں، ساری کی ساری تعریفیں، کسی مخلوق کی تعریف بھی کی جاتی ہے، عزت کا مطلب کیا ہوتا ہے، کسی کی تعریف کی گئی تبھی اس کو عزت ملتی ہے نا، تعریف کی شکل میں عزت ملتی ہے۔ تو بھائی آپ جس کی تعریف کر رہے ہیں تو اس کی کسی صفت کی بنیاد پر اس کی تعریف کر رہے ہیں نا، تو اس کو وہ صفت کس نے دی، اللہ رب العزت نے دی، اس کی اپنی ذاتی تو وہ صفت نہیں ہے، اللہ کی دی ہوئی صفت ہے نا۔ در حقیقت ہر تعریف جو مخلوق کی جائے، کسی بھی مخلوق کی، وہ تعریف بھی خالق ہی کی تعریف ہوتی ہے، ٹھیک ہے۔ تو پھر در حقیقت ہر اکرام و اعزاز کا مستحق تو تنہا وہی ہے، اور یہ معنی بھی ہو سکتے ہیں، یعنی صاحب اکرام ہونے کا ایک مفہوم تو یہ ہو گیا کہ اللہ ہی ہے، اور یہ معنی بھی ہو سکتے ہیں کہ وہ خود صاحب عظمت و جلال ہونے کے باوجود عام دنیا کے بادشاہوں اور عظمت والوں کی طرح نہیں ہے، کہ ان کو دوسروں کی اور غریبوں کی طرف التفات و توجہ نہ ہو۔ بادشاہ بہت بڑا ہوتا ہے لیکن وہ اپنے ہر سبجیکٹ کی طرف جو ہے وہ توجہ تو نہیں کر سکتا نا، بلکہ وہ عظمت و جلال کے ساتھ، یعنی اللہ تعالیٰ عظمت و جلال کے ساتھ اپنی مخلوقات کا بھی اکرام کرتا ہے کہ ان کو عطائے وجود کے بعد طرح طرح کی بے شمار نعمتوں سے نوازتا ہے۔ یعنی یہ نہیں کہ صرف پیدا کر دیا اور پھر اس کے بعد ان کو ان کے حال پہ چھوڑ دیا، نہیں، بلکہ ان کی تمام ضروریات کو بھی پورا کرتا رہتا ہے، جبھی تو وہ رب ہے، ٹھیک ہے، جبھی تو اس کو رب کہتے ہیں۔ تو اچھا، ان کی درخواستیں اور دعائیں سنتا ہے، نہ صرف یہ کہ بن مانگے ان کو عطا فرماتا رہتا ہے۔ ہم ہر چیز اللہ تعالیٰ سے مانگتے تو نہیں ہیں نا، ہمیں بن مانگے کتنی ساری چیزیں ملی ہوئی ہیں، پھر اس کے بعد ہم جو مانگتے رہتے ہیں اللہ تعالیٰ سے تو وہ بھی عطا کرتا رہتا ہے۔ اگلی آیت اسی دوسرے معنی کی شہادت دیتی ہے، اور یعنی یسألہ من فی السماوات والأرض والی آیت جو ہے وہ پھر اس والی معنی کی شہادت بھی دیتی ہے کہ ہاں جو کچھ مانگ رہے ہیں وہ سب اللہ تعالیٰ عطا بھی کر رہا ہے۔ اور یہ لفظ ذل جلال والاکرام حق تعالیٰ کی ان خاص صفات میں سے ہے کہ ان کو ذکر کر کے انسان جو دعا مانگتا ہے قبول ہوتی ہے۔ چلیں جی، بہت سارے ماشاءاللہ فکر میں رہتے ہیں نا کہ جی کوئی ایسا وظیفہ بتا دیں، کوئی ایسا طریقہ بتا دیں کہ ساری دعائیں قبول ہو جائیں، تو نبی علیہ الصلوۃ والسلام نے ایسے طریقے بھی بتائے ہوئے ہیں کہ ذوال جلال والاکرام کے جو صفاتی نام ہیں اللہ تعالیٰ کے، تو ان کے ساتھ جو دعا مانگی جائے تو وہ قبول ہوتی ہے۔ ترمذی، نسائی اور مسند احمد میں ربیعہ ابن عامر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم فرمایا اللغو بے یا ذل جلال والاکرام، اللغو یعنی اللغو کا جو لفظ ہے وہ الفا، وہ الزاز سے مشتق ہے، الزاز جس کے معنی لازم پکڑنے کے ہیں، ٹھیک ہے، یعنی تم اس چیز کو چھوڑو نہیں، اس عادت کو چھوڑو نہیں، ہمیشہ تم جو ہے وہ یا ذل جلال والاکرام کے ساتھ دعا مانگو۔ مراد حدیث کی یہ ہے کہ اپنی دعاؤں میں یا ذل جلال والاکرام کو یاد رکھو اور اس کے ساتھ دعا کیا کرو، کیونکہ وہ اقرب الی القبول ہے، ٹھیک ہے، یعنی قبول ہونے کے زیادہ قریب ہوتی ہے ایسی دعا جو کہ یا ذل جلال والاکرام کے ساتھ مانگی جائے۔ انہوں نے کیا لکھا ہے کہ فانی ہونے کا مطلب یہ ہے کہ ایک بار اللہ فنا کر دیں گے تو واپس وہ شے زندہ نہیں کی جائے گی۔ نہیں بھائی، یہ مطلب نہیں ہے نا، وہ تو خیر آگے آ رہا ہے کہ فنا کرنے کا مطلب یہ نہ سمجھنا کہ اب تمہیں زندہ نہیں کیا جائے گا، بلکہ فنا کرنے کا مطلب یہ ہے کہ تمہارے پاس جو کچھ ہے نا، اس کو یہ مت سمجھنا کہ یہ ہر وقت تمہارے پاس رہے گا، تمہاری تم سے کوئی چھین نہیں سکتا، ٹھیک ہے، تمہارا جو مال ہے، تمہارا جو وقار ہے، تمہاری جو باقی دنیا کے اندر چیزیں تمہارے پاس ہیں، حتیٰ کہ تمہارے پاس جو یہ زندگی ہے اس عالم دنیا کے اندر، جو تمہارے پاس زندگی ہے، یہ زندگی بھی تم سے واپس لے لی جائے گی، فنا ہو جائے گی یہ زندگی، ٹھیک ہے، پھر دوبارہ تمہیں زندہ اللہ تعالیٰ کریں گے، لیکن تمہیں پہلی دفعہ جو ہے وہ فنا ہونا ہے، ٹھیک ہے۔ تو فنا کا مطلب جو آپ نے لکھا ہے نا، وہ ہرگز نہیں ہے کہ دوبارہ زندہ نہیں کیا جائے گا، کیا جائے گا، ہر ایک ہر چیز کو دوبارہ زندہ کیا جائے گا۔ اچھا، اور اللہ کے ساتھ جڑی ہوئی چیز فنا نہیں ہوگی، اس کا مطلب یہ ہوا کہ وہ چیز قیامت کے دن فنا نہیں کی جائے گی۔ ہاں، جو اللہ سے جڑی ہوئی چیزیں ہیں نا، تو وہ چیزیں جو ہیں وہ، یعنی اللہ کے لیے جو کی گئی ہیں اللہ کو راضی کرنے کے لیے، اللہ کی رضا کے لیے، ٹھیک ہے، تو وہ ساری کی ساری چیزیں جو ہیں نا، وہ سیو ہوئی ہوئی، ٹھیک ہے نا، یعنی یہ جو اعمال ہیں، یہ یعنی یہ جو دوسری تفسیر تھی نا کہ جو چیز اللہ کے لیے ہے وہ فنا نہیں ہوگی، اس کا مطلب پھر کیا سمجھا جائے گا کہ جو جان والی چیزیں ہیں نا، وہ تو ساری کی ساری مر جائیں گی قیامت کے وقت، ٹھیک ہے نا، چاہے وہ جسمانی طور پر جو زندہ لوگ ہوں گے اس وقت سور پھونکنے کے وقت، سارے کے سارے مر جائیں گے، اور جو روحیں زندہ ہیں وہ روحیں بھی اس وقت جو ہیں وہ یعنی گویا کہ بے ہوش ہو جائیں گی، اور پھر اس کے بعد جو ہے وہ بالکل ختم ہو جائیں گی، لیکن انہوں نے جو اعمال کیے ہیں، جو کہ نامہ اعمال کے اندر لکھ لیے گئے ہیں، نامہ اعمال میں لکھے ہوئے اچھے اعمال، نیک اعمال، یہ وہاں سے مٹ نہیں جائیں گے، یہ ختم نہیں ہو جائیں گے کہ بھئی ساری چیزیں ختم ہو رہی ہیں، تو اب وہ اعمال جو کہ لکھے ہوئے ہیں نا، फरिश्तों ने, वो आमाल भी फिना हो जाएंगे? नहीं, वो आमाल फिना नहीं होंगे, वो लिखे रहेंगे। और फिर क़यामत के दिन जो है वो उन आमाल को खोला जाएगा, उनको पढ़ा जाएगा, उनके हिसाब से जो है यानी बाकायदा तोला जाएगा, फिर उनके मुताबिक हिसाब किताब किया जाएगा। और फिर वो आमाल जो हैं जब जन्नत में ले के जाए जाएंगे, तो फिर जन्नत में ना उन आमाल को कन्वर्ट कर दिया जाएगा जन्नत की नेमतों में, ठीक है? तो वो फिना नहीं होंगे, वो गायब नहीं होंगे, ख़त्म नहीं हो जाएंगे, ठीक है? वैसे तो जो बुरे आमाल हैं वो भी फिना नहीं होंगे, एक तरह से देखा जाए तो वो भी फिना नहीं होंगे, क्योंकि उनके बदले में जो जहन्नुम की सजाएं हैं वो भी बुरे आमाल के बदले में मिलेंगी। लेकिन मुराद यहाँ पर फिना होने का, यानी फिना ना होने का मुराद ये है कि फायदा फायदा नहीं होगा किसी चीज़ का, ठीक है? तो अगर किसी चीज़ का फायदा नहीं है तो वो ऐसे ही है जैसे वो फिना हो गई, और जिस चीज़ का फायदा है वो ऐसे ही है जैसे वो फिना नहीं हुई, ठीक है? तो ये दूसरी जो तफसील थी ना, उसका ये मफहूम समझा जाएगा। अच्छा, यस अलहू मन फिस समावाति वल अर्द कुल यौमिन हुवा फी शान, इसको ना शान पढ़ते हैं हमजे के, हमजा के साथ, शान नहीं शान, यानी जमीन और आसमान की सारी मखलूकात हक तआला की मोहताज हैं और इसी से अपनी हाजात मांगती हैं। सवाल करना, यस अलुहू, सवाल करते हैं उससे यानी अल्लाह ताला से, मन फिस समावाति वल अर्द, जो भी है आसमानों में और ज़मीन में। अच्छा, तो ज़मीन वाले अपने मुनासिब हाजात रिस्क और सेहत व आफियत और आराम व राहत, फिर आखिरत की मगफिरत व रहमत और जन्नत मांगते हैं अल्लाह ताला से। यानी ये ज़मीन वाले लोग क्या सवाल करते हैं, ये सारी चीज़ों का सवाल करते हैं। आसमान वाले कौन है? आसमान वाले फरिश्ते। ज़मीन वाले कौन है? जिन और इंस, क्योंकि ज़मीन जो है वो जो जो घर है ना वो इंसानों का और जिन्नों का है। जिन अगरचे के आसमानों तक जाते थे लेकिन आसमान उनका घर नहीं है, आसमान उनकी रिहाइश की जगह नहीं है, ठीक है? तो इस वजह से ज़मीन वालों में जिन और इंस दोनों आ गए और आसमान वालों में सिर्फ फरिश्ते आए, ठीक है? तो आसमान वाले अगरचे खाते पीते ही नहीं। अच्छा, इसके अलावा ये कि जो रूहें हैं, जैसे अंबिया अलैहिस्सलाम की रूहें, वो भी आसमानों पर मौजूद है, लेकिन रूहों को भी जो है ना वो खाने पीने की हाजत नहीं होती है। तो आसमान वाले अगरचे खाते पीते नहीं, मगर अल्लाह ताला की रहमत और इनायत के हर वक्त मोहताज हैं, वो भी रहमत और मगफिरत वगैरह अपनी हाजात के तलबगार रहते हैं, ठीक है? अल्लाह ताला की रहमत और मगफिरत के इवन जो मरने के बाद की कैफियत होती है वो भी तलबगार होती है अल्लाह ताला की रहमत और मगफिरत के, और जो फरिश्ते हैं वो भी अल्लाह की रहमत और मगफिरत के तलबगार हैं, ठीक है ना? यानी अल्लाह ताला चाहें तो फरिश्तों को भी अजाब दे सकते हैं, फरिश्ते भी डरते हैं इस बात से कि कहीं उनको अल्लाह ताला अजाब ना दे दें। जैसे कि जिब्राईल अलैहिस्सलाम के बारे में आता है रिवायात में कि जब जिब्राईल अलैहिस्सलाम ने इबलीस का अंजाम देखा ना, कि इबलीस क्या था और क्या बन गया, कैसे मकबूज हो गया, मकबूज हो गया है नहीं, मबूज हो गया, बोझ वाला, जिसके साथ बोझ हो जाए अल्लाह ताला को, उसको मबूज कहेंगे। तो फिर जिब्राईल अलैहिस्सलाम ने भी दुआ मांगनी शुरू कर दी कि ए अल्लाह, तू मेरा नाम भी ना बदल देना और मेरे मेरे भी ना यानी वजूद को ना तब्दील कर देना, ठीक है? यानी इस तरह से डरना शुरू हो गया कि कहीं मेरा भी ऐसा हशर ना हो जाए। फिर उसके बाद जब नबी अलैहिस्सलाम के ऊपर कुरान मजीद नाजिल हुआ, तो उसके अंदर जब जिब्राईल अलैहिस्सलाम ने ये देखा ना कि अल्लाह ताला उनके बारे में फरमा रहे हैं कि क्या है, जिब्राईल अलैहिस्सलाम को वो तीसरे पारे की जो आयत है अमीन जो फरमाया ना, अमीन का लफ्ज़ अल्लाह ताला ने जिब्राईल अलैहिस्सलाम के लिए इस्तेमाल किया, बल्कि एक से शायद एक से ज़्यादा मुकाम पर है। तो उसके बाद जिब्राईल अलैहिस्सलाम को इत्मीनान हुआ कि अच्छा, अल्लाह ताला ने चूंकि मुझे अमीन कहा है ना, तो इससे फिर उम्मीद बन गई कि अब नहीं, अल्लाह ताला जो है ना वो खैर का मामला ही फरमाएंगे मेरे साथ, ठीक है? तो फरिश्त, अच्छा, जिब्राईल अलैहिस्सलाम को हो गया ये इत्मीनान, बाकी फरिश्तों को तो नहीं हुआ ना। तो ये लोग भी डरते रहते हैं और अल्लाह ताला से मगफिरत मांगते रहते हैं। अच्छा, जिसका हासिल ये है, अच्छा सॉरी, پیچھے پڑھ رہے تھے کہ اللہ تعالیٰ کی رحمت و عنایت کے ہر وقت محتاج ہیں، وہ بھی رحمت و مغفرت وغیرہ اپنی حاجات کے طلبگار رہتے ہیں، کھانے پینے کی ان کو ضرورت نہیں ہوتی لیکن باقی اس کی تو ضرورت ہوتی ہے. آگے کل یوم، اسی یس الو کا ظرف ہے، یعنی یہ جو یس الو ہو من فی السماوات والارض، یہ فعل ہوا نا کہ وہ سوال کرتے ہیں اللہ تعالیٰ سے جو کچھ زمین و آسمان کے اندر ہے. اب یہ جو سوال ہیں یہ کب کرتے ہیں، کب کرتے ہیں، ٹھیک ہے؟ تو کب کا جو ہے نا وہ ظرف کہلاتا ہے، ظرف میننگ برتن، ٹھیک ہے؟ تو یعنی لفظ ظرف کا مطلب ہوتا ہے برتن، تو برتن کے اندر کوئی چیز ہوتی ہے. تو اسی طریقے سے ہر فعل جو ہوتا ہے نا، ہر کام، وہ کسی چیز کے اندر ہوتا ہے. ادھر آپ اس کے لیے ٹائم بتائیں گے کہ بھئی یہ اس ٹائم میں یہ کام ہوا یا اس جگہ پر یہ کام ہوا، تو اس کو ظرف زمان اور ظرف مکان کہتے ہیں، ٹھیک ہے؟ تو یہاں پر یس الوہو جو ہے وہ فعل ہے، اور اس فعل کا ظرف زمان کیا ہے، کس زمانے میں یہ فعل ہوتا ہے؟ کل یومن، ہر دن یہ کام ہوتا رہتا ہے کہ لوگ اللہ تعالیٰ سے مانگتے رہتے ہیں، جو کچھ زمین اور آسمان کے اندر ہیں وہ سارے کے سارے لوگ اللہ تعالیٰ سے مانگتے رہتے ہیں. تو وہی فرما رہے ہیں کہ کل یومن اسی یس الو فعل کا ظرف ہے، یعنی ان کے یہ سوالات اور درخواستیں حق تعالیٰ سے ہر روز رہتی ہیں. ہر روز رہتی ہیں کیا مطلب؟ 24 گھنٹے رہتی ہیں؟ نہیں، بلکہ یوم اور روز سے مراد بھی عرفی دن نہیں. عرفی کا مطلب جو زمین کے عرف میں جس کو دن کہتے ہیں، کہ سورج طلوع ہوا، ٹھیک ہے، دن شروع ہوا، اور اس کے بعد جب اگلا سورج طلوع ہوا تو ایک دن پورا ہو گیا، جس کو 24 گھنٹہ کہتے ہیں، اس کو زمین کا عرف، عرفی دن کہیں گے، معروف ہمارے اعتبار سے. یہ مراد نہیں ہے یہاں پر، ٹھیک ہے؟ کیونکہ یہ تو صرف زمین کے حساب سے ہے نا، زمین کی روٹیشن اور جو جتنے دیر میں پوری ہوتی ہے اتنا 24 آورز ہوتے ہیں، نہیں، بلکہ یہاں پر یوم سے مراد مطلقاً وقت مراد ہے. مطلقاً یعنی جو اللہ تعالیٰ نے وقت بنایا ہے نا، ٹائم، یہ بھی تو اللہ تعالیٰ کی کریشن ہے نا، ٹھیک ہے نا، اس کائنات کے اندر وقت ہے. اللہ تعالیٰ کے نزدیک وقت نہیں ہے، عرش کے اوپر کوئی وقت نہیں ہوتا، ٹھیک ہے نا. وہ جو جہان ہے نا، اللہ تعالیٰ کے جو عرش والا جہان ہے، وہ وقت کی قید سے آزاد ہے، وہاں پر وقت نہیں ہے کوئی چیز، ٹھیک ہے نا. تو اللہ تعالیٰ نے جو یہ وقت بنایا نا، تو اب یہاں پہ وہ سارا کا سارا وقت مراد ہے. یعنی سمجھ لیں، آسانی کی خاطر یہ سمجھ لیں، ایوری مومنٹ، ہر لمحہ، ٹھیک ہے. تو یس الہ من فی السماوات والارض کا جو فعل ہے، یہ کب ہوتا ہے؟ ہر لمحے ہوتا ہے، ہر وقت ہوتا رہتا ہے. جس کا حاصل یہ ہے کہ ساری مخلوقات مختلف خطوں، مختلف زبانوں میں اس سے اپنی اپنی حاجات ہر وقت مانگتی رہتی ہیں. اور یہ ظاہر ہے کہ پوری مخلوقات ارضی و سمائی اور ان کے و سمائی اور ان کے ایک ایک فرد کی بے شمار حاجت ہے، اور وہ بھی ہر گھڑی ہر آن، سوائے اس عظمت و جلال والے قادر مطلق کے کون سن سکتا ہے. لیکن اب ہم دعا مانگتے ہیں تو کیا اس وقت کوئی اور دعا نہیں مانگ رہا ہوتا؟ کروڑوں اربوں انسان، پھر حیوان، پھر حیوان بھی اللہ تعالیٰ سے مانگتے ہیں، جن بھی اللہ تعالیٰ سے مانگتے ہیں، انسان بھی اللہ تعالیٰ سے مانگتے ہیں، ٹھیک ہے. تو ایک مومنٹ کے اندر کتنے ان گنت لوگ جو ہیں وہ اللہ تعالیٰ سے مانگ رہے ہوتے ہوں گے، اللہ تعالیٰ ان سب کی سنتا ہے، ٹھیک ہے. اور نہ صرف سنتا ہے بلکہ پورا کر سکتا ہے، جس کی چاہتا ہے پورا کرتا ہے. فرمایا کہ اور کون ان کو پورا کر سکتا ہے، اسی لیے کل یومن کے ساتھ یہ بھی فرمایا ہوا فی شان، یعنی ہر وقت ہر لحظہ حق تعالیٰ کی ایک خاص شان ہوتی ہے. وہ کسی کو زندہ کرتا ہے، کسی کو موت دیتا ہے، کسی کو عزت دیتا ہے، کسی کو ذلت دیتا ہے، کسی تندرست کو بیمار کرتا ہے اور کسی بیمار کو تندرست کرتا ہے، کسی مصیبت زدہ کو مصیبت سے نجات دیتا ہے، کسی غم زدہ رونے والے کو ہنسا دیتا ہے، کسی سائل کو اس کی مانگی ہوئی چیز عطا کر دیتا ہے، کسی کا گناہ معاف کر کے جنت میں داخل ہونے کا مستحق بنا دیتا ہے، کسی قوم کو بلند و صاحب اقتدار بنا دیتا ہے، کسی قوم کو پست و ذلیل کر دیتا ہے. غرض ہر آن ہر دمحہ حق تعالی جل شانہ کی ایک خاص شان ہوتی ہے. ٹھیک ہے, تو شان کی جو تفسیر مفسرین نے کی ہے وہ اللہ تعالیٰ کے کام. ٹھیک ہے, جیسے کہ خلاصہ تفسیر میں بھی ہم پڑھ چکے ہیں, وہاں پر بھی حضرت تھانوی رحمۃ اللہ علیہ نے کام سے ہی اس کی تفسیر کی ہے, اور یہاں پر بھی کام سے ہی اس کی تفسیر کی ہے. اور پھر ایک محبت والی تفسیر, ذاکرین کی تفسیر, متصوفین کی تفسیر, وہ اس کے درمیان میں ہم آپ کو پہلے بتا چکے ہیں کہ انہوں نے بھی اس کی ایک بڑی زبردست قسم کی شان کی تفسیر کی ہے. ٹھیک ہے, سنفرغ لکم ایہ الثقلان, کہ ہم قریب ہم فارغ کر کے, یعنی اپنے آپ کو فارغ کر رہے ہیں تمہارے لیے اے زمین کے دو بوجھوں. ٹھیک ہے, تو اس کے تحت لکھتے ہیں کہ ثقلان ثقل کا تثنیہ ہے, تثنیہ میننگ ڈول. ٹھیک ہے, جس کے معنی وزن اور بوجھ کے ہیں. ثقلان دو بوجھ, مراد اس سے انسان اور جنات ہیں. لفظ ثقل عربی زبان میں ہر ایسی چیز کے لیے بولا جاتا ہے جس کا وزن اور قدر و قیمت معروف ہو. ٹھیک ہے, یعنی نون ہو, ویل نون ہو, اس کی قدر و قیمت ویل نون ہو, تو اس وجہ سے اس کو یعنی کوئی وزنی چیز کہتے ہیں, بھاری چیز کہتے ہیں, یا یہ کہ اس کا وزن فزیکل ویٹ جس کو کہتے ہیں. اسی لیے حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم کا ارشاد ہے انی تارکن فیکم الثقلین, کہ یعنی میں اپنے بعد دو وزندار قابل قدر چیزیں چھوڑتا ہوں, فیکم تمہارے درمیان. ٹھیک ہے, جو تمہاری ہدایت و اصلاح کا کام دیتی رہیں گی. یعنی میں تو جا رہا ہوں اپنے پروردگار سے ملاقات کے لیے جا رہا ہوں. ٹھیک ہے, سنا ہی ہوگا آپ لوگوں نے, یہ بڑی مشہور سی ایک حدیث ہے. تو کیا ہے وہ, ان دونوں چیزوں کا بیان بعض روایات میں کتاب اللہ و عترتی آیا ہے. ٹھیک ہے نا, یعنی یہی حدیث جو ہے نا وہ تھوڑے الفاظ کے ڈفرینس کے ساتھ موجود ہے. ایک ویریشن اس حدیث کی کیا ہے, یہ کتاب اللہ و عترتی. ٹھیک ہے, یعنی اللہ کی کتاب اور عترتی کا آگے آ رہا ہے. بعض میں کتاب اللہ و سنتی, ٹھیک ہے, اور میری سنت, اللہ کی کتاب اور میری سنت, اور حاصل دونوں کا ایک ہی ہے. یعنی اگرچہ کے الفاظ ڈفرینٹ ہیں لیکن کنکلوژن یا سم ٹوٹل جو ہے نا دونوں کا ایک ہی ہے, کیونکہ عترت سے مراد اپنی اولاد ہے. ٹھیک ہے نا, عترتی کا مطلب میرا خاندان, میری اولاد. ٹھیک ہے, جس میں نسبی اور روحانی دونوں قسم کی اولاد شامل ہے. ٹھیک ہے, دیکھیں یہ اہل سنت والجماعت کا نظریہ ہے, اہل سنت والجماعت کی انٹرپریٹیشن اور سمجھ ہے کہ اولاد سے مراد علی اور فاطمہ نہیں ہے خالی, علی رضی اللہ تعالیٰ عنہ اور فاطمہ رضی اللہ تعالیٰ عنہا بس, اور کوئی نہیں, بلکہ اس سے مراد جو ہیں وہ نسبی. نسبی کون؟ جو بایولوجیکل آف اسپرنگس کہلاتے ہیں. تو بایولوجیکل آف اسپرنگ میں تو ایکچولی اگر دیکھا جائے تو صرف فاطمہ رضی اللہ تعالیٰ عنہ ہے نا. ٹھیک ہے نا, علی رضی اللہ تعالیٰ عنہ بھی بایولوجیکل آف اسپرنگ تو نہیں ہے. ٹھیک ہے, تو فاطمہ رضی اللہ تعالیٰ عنہ, پھر آگے جو ہے وہ امام حسن, حسین رضی اللہ تعالیٰ عنہ اور ان کی اولادیں, تو یہ نسبی اولادیں ہوں گی. ٹھیک ہے, اور روحانی اولادیں جو روحانی طور پر فیض پاتا ہے, ٹھیک ہے نا, علم سیکھتا ہے, اتباع کرتا ہے, وہ سارے کے سارے روحانی اولاد میں ہو گئے, شامل ہو گئے. ٹھیک ہے, تو اس کے اندر جو ہے وہ فیملی کے اور ممبرز بھی آ گئے جو کہ نبی علیہ السلام کی پشت سے نہیں ہے. پشت سے تو صرف فاطمہ رضی اللہ تعالیٰ عنہ ہے, اور تو کوئی بھی نہیں ہے. ٹھیک ہے, تو ایون جو کزنز ہیں, اور جو جیسے عباس رضی اللہ تعالیٰ عنہ ہیں یا ابن عباس رضی اللہ تعالیٰ عنہ ہیں, کزن ہیں, تو وہ نسبی اولاد تو نہیں ہے نا. ٹھیک ہے نا, اور پھر امہات المومنین بھی اس کے اندر آ گئی, اور اس کے اندر جو ہے وہ یعنی پھر سارے کے سارے روحانی, یعنی سارے ایمان والے اس کے اندر شامل ہو گئے. تو اب ظاہر ہے جو شیعہ ہیں روافض تو وہ تو اس کو نہیں مانتے, یہیں سے تو انہوں نے اپنا ایک الگ ڈیڑھی بنائی ہے. ٹھیک ہے, تو نہیں نہیں بس یہی ہے فاطمہ علی اور حسن اور حسین اور بس. तो बहरहाल तो जिसमें नस्बी और रूहानी दोनों किस्म की औलाद शामिल है, इसलिए मुराद सब सहाबाए कराम हुए। और मानी हदीस की ये हुए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बाद दो चीज़ें मुसलमानों की हिदायत व इस्लाह का जरिया होंगी, एक अल्लाह की किताब, दूसरे आप सल्लल्लाहु अलैहि वसल्लम के सहाबाए कराम और मुआमलात व अहकाम में उनका तआमुल। तआमुल का मतलब उनका अमल, यानी हाउ डिड दे इम्प्लीमेंट द थ्योरी। कुरान क्या है? अल्लाह की किताब है, ठीक है ना, लेकिन ये कोई इंटरैक्टिव चीज़ नहीं है कि अल्लाह ताला का कलाम, अल्लाह ताला हमसे कलाम कर रहे हैं, हम पूछ रहे हैं अल्लाह ताला का जवाब आ रहा है, हम पूछ रहे हैं अल्लाह का जवाब आ रहा है, इस तरह का कलाम तो नहीं है ना ये। तो बहरहाल ये एक थ्योरेटिकल एंटिटी है, थ्योरेटिकल एंटिटी को अमल में ढाल करके दिखाना, ये किसने किया? नबी अलैहिस्सलाम ने किया, लेकिन नबी अलैहिस्सलाम से इस अमल को आगे किसने बढ़ाया? सहाबा कराम ने बढ़ाया। तो इस वजह से सहाबा का तआमुल, ठीक है, जैसे नमाज कैसे पढ़ी अल्लाह नबी अलैहिस्सलाम ने, ये नमाज सहाबा के तआमुल से हमें पता चलती है, ठीक है ना। कुरान के अंदर नमाज का तरीका है ही नहीं, हत्ता कि नमाज के औकात भी जो है वो एज क्लियरली नहीं है जैसे कि हमें ज़रूरत होती है, जितनी क्लियरिफिकेशन की तरीका तो बिल्कुल ही नहीं है नमाज का उसके अंदर। तो कहाँ से मिला ये नमाज का तरीका, खुसूसन औरतों की नमाज का तरीका? तआमुल से, ठीक है ना, सिर्फ तआमुल से मिला, वो कोई सही हदीसें भी नहीं है तरीके के ऊपर, ठीक है। तो तआमुल प्रैक्टिस, ठीक है, तो सहाबा कराम और मुआमलात और अहकाम में उनका तआमुल, ये मुराद है, ठीक है। नबी सल्लल्लाहु अलैहि वसल्लम की इतरती से भी यही मुराद है और नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नती से भी यही मुराद है। और जिस रिवायत में इतरत की जगह सुन्नत आया है उसका हासिल ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तालीमात जो सहाबा कराम के वास्ते से मुसलमानों को पहुँची है, ठीक है। तो वास्तों के ऊपर पिछली भी एक क्लास के अंदर बात हो चुकी है ना कि वास्तों की बड़ी सिग्निफिकेंस होती है। तो सहाबा कराम जो है ना वो इस दीन के हम तक पहुंचने का वास्ता है। अगर हम सहाबा कराम की अहमियत को नहीं मानेंगे तो फिर आप किस दीन की बात कर रहे हैं? दीन तो पहुंचे ही सहाबा कराम के वास्ते है। नबी अलैहिस्सलाम ने तो इस दीन को जो है वो यानी सारी चीज़ें तो खुद करके भी नहीं दिखाई, और दूसरा ये कि जो भी नबी अलैहिस्सलाम ने किया तो वो किसी गैर सहाबी ने तो आगे फॉरवर्ड नहीं किया ना, आगे नहीं पहुंचाया ना, सारे पहुंचाने वाले सहाबे ही थे, ठीक है। ऐसे तो नहीं हुआ कि जी किसी ईसाई ने कोई बात पहुंचाई हो, किसी यहूदी ने कोई बात पहुंचाई हो, किसी हिंदू ने कोई बात पहुंचाई हो आगे, सिर्फ और सिर्फ सहाबा कराम ने बातें पहुंचाई हैं। तो सहाबा कराम को तो मानना लाजमी है। अच्छा, शान की तफसीर बेसिकली अल्लाह का काम है, और यहाँ पर ये अल्लाह का ये काम है कि सारे इंस और जिन के सवाल को पूरा करना, इसे थोड़ा क्लेरिफाई कर दें। बाय वर्ड ऐसा लग रहा कि ये अल्लाह की सिफत है जो बड़े शान वाले हैं, बड़े शान वाले हैं। लगता ये है कि आपने पिछली क्लासेस सुनी नहीं है, ठीक है, तो अब जो है ना वो आप बिल्कुल फर्स्ट टाइम जैसे कह सुन रहे हैं ना, तो उस तरह के जैसे सवाल कह रहा था। तो नहीं, लफ्ज शान जो है ना वो हम ये उर्दू ज़ुबान की बुनियाद पर नहीं समझ रहे हैं ना अभी की चीज़ों को, ठीक है, बड़ा शान वाला है भाई, तो ये तो उर्दू की बेसिस के ऊपर आप ये बात करें ना, शान वाले हैं, ठीक है। नहीं, ये यहाँ पर जो है ना ये शान का जो लफ्ज़ है ना ये बहुत डीप लफ्ज़ है, ठीक है, तो उर्दू के बुनियाद पर तो इसको आप बिल्कुल ही साइड पर रखें ना, इसको बड़े शान वाले हैं, इसको तो आप बिल्कुल ही साइड पर रखें, वो शान वाले तो वो हैं अल्लाह ताला बिल्कुल है, लेकिन यहाँ पर जो लफ्ज़ शान है वो उस माने में इस्तेमाल नहीं हुआ, ठीक है। तो अब इसके लिए थोड़ी सी तकलीफ करनी पड़ेगी, मेरे ख्याल में पिछली क्लास की रिकॉर्डिंग सुनने भी ज़्यादा अच्छा है, ठीक है, तो ज़्यादा बेहतर ही है क्योंकि बहुत ज़्यादा तफसील से बात हो चुकी है उसके ऊपर ऑलरेडी। चले बात आगे चलें कि बहरहाल इस हदीस में, सॉरी, हाँ तो ये हो गया। अच्छा, बहरहाल इस हदीस में सकलैन से मुराद दो वज़नदार काबिल कदर चीज़ है, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी ना ثقلین کا جو لفظ استعمال کیا تو قابل قدر چیزوں کے لیے استعمال کیا. تو اب اس حدیث میں جس طرح سے استعمال کیا تو اسی سے پھر جو ہے وہ اس قرآن کی آیت کی بھی معنی کو سمجھا جا رہا ہے کہ یہاں بھی اللہ تعالیٰ جو ہے وہ قابل قدر چیزیں فرما رہے ہیں. کہ آیت مذکورہ میں جن و انس کی دونوں نوعوں کو, نوع میننگ ٹائپ, تو دونوں ٹائپس جو ہیں ان کو ثقلین اسی مفہوم کے اعتبار سے کہا گیا ہے کہ زمین پر بسنے رہنے والی سب ذی روح چیزوں میں جن و انس سب سے زیادہ وزندار اور قابل قدر ہے. کیونکہ اللہ تعالیٰ نے عقل جو ہے نا, یعنی اختیار, عقل سے بھی یہاں پر کیا مراد, اختیار, وہ صرف جن اور انس کو دیا ہے. عقل حیوانات کے پاس بھی ہوتی ہے, حتیٰ کہ عقل نباتات کے پاس بھی ہوتی ہے, حتیٰ کہ عقل جمادات کے پاس بھی ہوتی ہے. کیسے بھلا؟ اگر عقل نہ ہوتی تو وہ اپنے رب کی تسبیح نہیں بیان کر سکتے تھے. اگر عقل نہ ہوتی تو نبی علیہ الصلوۃ والسلام سے محبت کا اظہار نہیں کر سکتے تھے. سب کو پتہ ہے نا وہ واقعہ جب نبی علیہ الصلوۃ والسلام جو ہے وہ نیا ممبر بنا تھا, تو اس کی طرف جب تشریف لے گئے جمعے کی کا خطبہ دینے کے لیے تو رونے کی آواز آنی شروع ہوئی, جیسے کوئی بچہ بلک بلک کر کے روتا ہے. تو نبی علیہ الصلوۃ والسلام ممبر سے اتر کر کے, وہ جو نیا ممبر بنا کر کے ایک صحابی نے دیا تھا, اس سے اتر کر کے پھر اس درخت کے تنے کی طرف گئے کہ جس کے اوپر آپ صلی اللہ علیہ وسلم پہلے ہاتھ رکھ کر کے خطبہ دیا کرتے تھے. وہ بلک بلک کر کے رو رہا تھا کہ آج میرے پاس سے وہ نعمت چھن گئی ہے. پھر نبی علیہ الصلوۃ والسلام نے اس کو سہلایا جیسے کہ بچے کو سہلاتے ہیں, تو وہ آہستہ آہستہ کر کے رونا بند ہوا. مرا ہوا, وہ کوئی زندہ درخت بھی نہیں تھا, مر چکا تھا وہ, لیکن اس درخت کی نبی علیہ الصلوۃ والسلام کے ساتھ کیسی محبت تھی. حیوانات کی تو ناقا, آپ صلی اللہ علیہ وسلم کی جو اونٹنی تھی جو کہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے ہجرت کے موقع پر نبی علیہ الصلوۃ والسلام کو ہدیہ کی تھی, وہ اونٹنی اس کا نام کیا تھا؟ آپ صلی اللہ علیہ وسلم کی اونٹنی کا نام کیا تھا؟ جی قصوہ. تو نبی علیہ الصلوۃ والسلام کا جب انتقال ہوا نا تو قصوہ نے جو ہے وہ کھانا پینا چھوڑ دیا, اور جیسے اونٹ کی لمبی گردن ہوتی ہے لیکن وہ تنی رہتی ہے, اوپر کی طرف اٹھی رہتی ہے, قصوہ نے اپنی گردن جو ہے نا وہ زمین پہ ڈال دی, اور اسی طریقے سے کئی دن تک بھوکی پیاسی رہی حتیٰ کہ اس کا انتقال ہو گیا. ٹھیک ہے, تو حیوانات میں عقل ہوتی ہے, نباتات میں عقل ہوتی ہے, جمادات میں عقل ہوتی ہے. کہ نبی علیہ الصلوۃ والسلام کو دیکھ کر کے جمادات سجدہ کرنا شروع کر دیتے تھے, یعنی جھکنا شروع کر دیتے تھے آپ صلی اللہ علیہ وسلم کی طرف. ٹھیک ہے, اور پھر جب آپ صلی اللہ علیہ وسلم نے حکم دیا, وہ ابو جہل والا واقعہ حسبی ربی جل اللہ والے نظم کے اندر بھی ہے نا, تو پتھروں نے جو ہے وہ آپ صلی اللہ علیہ وسلم کا نام لینا شروع کر دیا یا کلمہ پڑھنا شروع کر دیا. ٹھیک ہے, تو عقل تو جمادات میں بھی ہوتی ہے, لیکن کیا چیز نہیں ہوتی ان میں؟ اختیار نہیں ہوتا. اللہ تعالیٰ نے ان میں سے کسی کو اختیار نہیں دیا کہ چاہو تو نیکی کر لو چاہو تو گناہ کر لو, یہ اختیار ان کو نہیں دیا. یہ اختیار اللہ تعالیٰ نے صرف انسانوں کو اور جنوں کو دیا ہے. تو اس اختیار کی وجہ سے انسان اور جن جو ہے نا وہ سگنیفیکنٹ بن گئے ہیں. ٹھیک ہے, ثقل والے بن گئے ہیں, قابل قدر چیزیں بن گئی ہیں. ٹھیک ہے نا, کہ اگر یہ اختیار کو صحیح استعمال کریں گے تو جنت میں ڈالا جائے گا, اگر اختیار کو غلط استعمال کریں گے تو سزا ملے گی. ٹھیک ہے, تو پھر وہاں پر رسک بھی تو ہوتا ہے نا. ٹھیک ہے نا, جتنی جس انویسٹمنٹ میں جو ہے وہ ریٹرن زیادہ ہوتا ہے, اسی انویسٹمنٹ کے اندر رسک بھی زیادہ ہوتا ہے. اسی وجہ سے تو سود حرام ہے, کہ سود کے اندر رسک نہیں ہوتا, وہ حرام کر دیا اللہ تعالیٰ نے. ٹھیک ہے, بزنس کے اندر رسک بھرا ہوا ہوتا ہے نا جی. کل کو پتا چلا کووڈ لاک ڈاؤن ہو گیا تو سارا کا سارا بزنس جو ہے وہ آپ کا ٹھپ ہو جائے گا, اتنا بڑا آپ کا نقصان ہو جائے گا. بینک کرپٹ ہو جائیں گے آپ. ٹھیک ہے نا, تو بزنس کا بزنس میں جو ہے زمین کے اندر ہے. ٹھیک ہے, بہرحال تو جو سگنیفیکنٹ چیزیں ہوتی ہیں وہ جن اور انس زمین کے اندر ہیں. اچھا, لیکن ان کی گردن بھی پھنسی ہوئی ہے, کچھ ہو جائے گڑبڑ کچھ ہو جائے ادھر جہنم میں, एनीवेज, तो फरमाया कि ज़मीन पर बसने वाली बसने रहने वाली सब ज़ीरू चीज़ों में जिन्न और इंस सबसे ज़्यादा वज़नदार और काबिले क़दर हैं, और सनफ़रो फराग से मुश्तक है यानी डिराइव्ड है, जिसके मानी किसी शुगल से फारिग और खाली होने के हैं। शुगल, शुगल का मतलब होता है काम, हमारे यहाँ शुगल का कुछ और मतलब होता है, शुगल कर रहे हैं, ठीक है, असल में मतलब होता है मशगूल काम, ठीक है। तो दूसरे ये कि अब इस शुगल को, सॉरी, फराग का सनफरू को फराग से मुश्ताक है, जिसके मानी किसी शुगल से फारिग और खाली हो गए। तो फराग का मुकाबल यानी इसका मद्दे मुकाबल जो लफ्ज़ है ना, वो लुगत में शुगल है, और लफ्ज़ फराग दो चीज़ों की खबर देता है। यानी जब आप फराग का लफ्ज़ सुनते हैं तो आपके जहन में दो बातें आती हैं, अव्वल ये कि किसी शुगल में मशगूल था, दूसरे ये कि अब इस शुगल को ख़त्म करके फारिग हो गया। ये दोनों बातें मखलूक़ात में तो मारूफ व मशहूर हैं, इंसान कभी एक शुगल में लगा हुआ होता है फिर उससे फारिग हो जाता है, मगर हक तआला जल्ल शानहू इन दोनों से बरी हैं, ना उनको एक शुगल दूसरे शुगल से माने होता है यानी रोकता है, ना वो कभी इससे फारिग होते हैं, ना कभी वो इस तरह फारिग होते हैं जिस तरह इंसान फारिग होता है, ठीक है। तो इसलिए आयत मस्कूरा में सनफ रुगू का लफ्ज़ एक तशबीह व इस्तआरा के तौर पर लाया गया है, ठीक है, यानी हकीकतन नहीं लाया गया बल्कि इस्तआरतन या तशबीह के हिसाब से के तरीके पर लाया गया है, जो आम इंसानों में राइज है कि किसी काम की अहमियत बतलाने के लिए कहा जाता है, किसी काम की या इवन किसी किसी बंदे की अहमियत, जैसे बोलें भाई कि अहमदु कल असद, कि अहमद तो शेर जैसा है, ठीक है, तो भाई वो शेर को थोड़ी आता है अहमद, लेकिन बहादुर ऐसा है जैसे शेर बहादुर मशहूर है, ठीक है। तो अहमद की अहमियत बताने के लिए आपने इस्तेआरा इस्तेमाल किया, कल असद, ठीक है। तो इसी तरीके से किसी काम की अहमियत बताने के लिए भी इस्तेआरा इस्तेमाल किया जाता है। तो यहाँ पे क्या फरमा रहे हैं कि हम इस काम के लिए फारिग हो गए, यानी अब पूरी तवज्जो इसी काम पर है, और जो आदमी किसी काम पर अपनी पूरी तवज्जो खर्च करता है उसके लिए मुहावरे में कहा जाता है कि उसको तो उसके सिवा कोई काम ही नहीं, यानी हर वक्त किसी के काम के अंदर लगा रहता है, ठीक है, तो गोया कि बाकी तमाम कामों से फारिग है, हालांकि वो खाना भी खा रहा होता है, पानी भी पी रहा होता है, सो भी रहा होता है, बाथरूम भी जा रहा होता है, और साथ साथ जो है वो कोई एक काम भी कर रहा होता है, लेकिन ऐसे कहते हैं कि गोया कि इसके पास तो कोई और काम ही नहीं है, हालांकि है बहुत सारे काम। तो ये इस्तआरतन ये बात की जा रही है, ठीक है। उसी तरीके से माएँ कभी कहती हैं ना, जब बच्चे बहुत शरारत करते हैं, ठहरो ज़रा, मैं अभी इस काम से फारिग होकर के आती हूँ, मैं अभी सब छोड़ छाड़ करके आती हूँ तुम्हारे पास, ठीक है ना, तुम्हें ठीक करती हूँ आ करके, ठीक है ना। तो यहाँ पर गोया कि इसी अंदाज में अल्लाह ताला भी फरमा रहे हैं, इससे पहली आयत में जो ये मजकूर था कि आसमान और ज़मीन की सारी मखलूक़ात और उनका एक एक फ़र्द हक ताला से अपनी हाजात मांगता रहता है, और अल्लाह ताला हर वक्त हर हाल में उनकी दरख्वास्त पूरी करने के लिहाज से एक खास शान में होते हैं, ठीक है, यानी एक मफहूम इसका शान का ये हुआ कि दरख्वास्त पूरी करते रहते हैं, लेकिन सिर्फ दरख्वास्त को थोड़ी पूरी करते रहते हैं, पैदा भी तो अल्लाह ताला फरमा रहे होते हैं ना, मार भी तो अल्लाह ताला रहे होते हैं ना, ठीक है, लेकिन दरख्वास्तें भी पूरी कर रहे होते हैं, और बिन दरख्वास्त के भी लोगों को दे रहे होते हैं चीज़ें, ठीक है। लेकिन इस आयत में जो लफ्ज़ इस्तेमाल किया था ना कि यस अलहू मन फिस समावाती वाला, तो उसके हिसाब से ये मुराद थी कि अल्लाह ताला हर वक्त हर हाल में उनकी दरख्वास्त पूरी करने के लिहाज से एक खास शान में होते हैं। आयत सनफ़रुग़ लकुम में ये बतलाया गया है कि क़्यामत के रोज़ दरख्वास्तों और उनके कबूल और उन पर अमल का सब सिलसिला बंद हो जाएगा, उस वक्त काम सिर्फ एक रह जाएगा और शुयून मुख्तलिफा में से सिर्फ एक शान होगी, यानी अल्लाह ताला की बहुत सारी शान है, हर लम्हा एक नई शान में होते हैं अल्लाह ताला, ठीक है, लेकिन ये सारी शानें जो हैं वो उस वक्त अल्लाह ताला जो है ना वो छोड़ देंगे और सिर्फ एक शान इख्तियार किए हुए होंगे, यानी हिसाब व किताब और अदल व इंसाफ के साथ फैसला करना, ठीक है। तो उस वक्त जो है ना फिर दरख्वास्तें कि अल्लाह मुझे बेटा दे दे, अल्लाह मेरे बेटी की शादी करवा दे, मेरी बेटी को रिश्ता हो जाए और मुझे नौकरी मिल जाए, और मुझे इससे ज़्यादा अच्छी नौकरी मिल जाए, ये सारी चीज़ें उस वक्त ख़त्म हो चुकी होंगी, ठीक ठीक है, किसी का बीमारी में सेहत मिल जाए, सब सब चीजें उस वक्त सस्पेंड हो चुकी होंगी। सिर्फ वही होगा जो हिसाब किताब से मुताल्लिक होगा। हाँ, हिसाब किताब से मुताल्लिक बातों में फिर तफसील है कि लोग जो है वो अल्लाह ताला से कुछ जो है वो खुश हो रहे होंगे, कुछ जो है वो झूठ बोल रहे होंगे, कुछ जो है वो इनकार कर रहे होंगे, और फिर अल्लाह ताला उनको जवाब दे रहे होंगे, फिर वो आगे से मजीद इनकार, फिर आगे से जवाब, फिर आगे से ये सारी चीजें हो रही होंगी। लेकिन ये सब का सब जो है इट्स ऑल रिवॉल्विंग अराउंड हिसाब किताब। ठीक है, तो कयामत का जो रोजे जजा वाला दिन है उसमें सब हिसाब किताब वाली बातें चल रही होंगी। रहमत का सवाल भी नहीं होगा क्या? रहमत का सवाल वहां पर यही सोच रहा हूं कि जो बहुत सारी रिवायात सुनी हैं या पढ़ी हैं तो उनमें कोई ऐसी चीज मिल जाए कि लोग वहां पर रहमत का सवाल कर रहे होंगे। क़यामत के दिन की रिवायात में मेरे जहन में ऐसी कोई चीज़ इस वक्त नहीं आ रही कि लोग ना उस वक्त माफ़ी मांगी, माफ़ी माफ़ी वाला मामला कर रहे होंगे। नहीं, यानी जो काफिर होंगे तो वो तो डिनायल वाला मामला कर रहे होंगे, वो माफ़ी नहीं मांग रहे होंगे। ठीक है, और जो मोमिन होंगे जिनको के बिला हिसाब किताब के, तो उनका तो कोई मसले कोई नहीं, वो तो वैसे ही बिला हिसाब किताब के हैं। इधर जी आप आ जाएं VIP लाउंज में, अर्श के साए में, और फिर उसके बाद आगे चलें। और फिर जो बीच के लोग होंगे कि जो के मोमिन भी हैं लेकिन बहुत गुनाहगार भी हैं, तो उनका मामला क्या होगा? उनकी भी कोई ऐसी चीज़ कम अज़ कम मेरे जहन में नहीं आ रही कि वो उस वक्त अल्लाह ताला से रहमत मांग रहे होंगे। ये अलबत्ता ज़रूर है कि इंतज़ार कर रहे होंगे कि क्या होगा उनके साथ, और सोच रहे होंगे, दूसरों से नेकी मांगने के लिए जाएंगे, लेकिन सबकी तरफ से क्या ठेंगा मिलेगा? कुछ भी नहीं मिलेगा, है ना? वो सारी चीजें तो हो रही हैं, लेकिन अल्लाह ताला से रहमत का सवाल इस साजिश के ज़हन में ऐसी कोई बात नहीं आ रही। ठीक है, तो फिर अल्लाह ताला जो मामलात करेंगे, किसी को बख्श देंगे, किसी के साथ ये मामला होगा कि उसके गुनाहों को यानी को नेकियों में तब्दील कर दिया जा रहा होगा, लेकिन वो भी ना वो उसकी एक्सपेक्टेशन के बगैर हो रहा होगा। ठीक है, और खैर बहुत सारी रवायात हैं इसके ऊपर, तफसीलात हैं इसके। अच्छा, तो सब कुछ जो हो रहा होगा, खैर इवन इवन इफ देयर वाज समथिंग कि हाँ भी रहमत का सवाल हो रहा है, ठीक है, तो वो सवाल भी तो हिसाब किताब से ही मुताल्लिक है ना। ठीक है ना, अगर हो भी रहा है तो भी हिसाब किताब के ही अराउंड है, वो कोई और चीजें नहीं मांगी जा रही वहां पर ना, यानी जो कि दुनिया के अंदर मामला चल रहे थे वो सब नहीं हो रहे अब। अच्छा, या माशर अल जिन्न वल इंस इन इस्तताअतुम अन तनफुज़ू मिन अक्तार समावाती वल अर्ज़ फनफुज़ू ला तनफुज़ूना इल्ला बिसुल्तान। ये पिछली आयत में जिन्न व इंस को बिल्लफ़्ज़े सकलैन मुखातब करके बताया गया था कि क़यामत के रोज़ एक ही काम होगा कि सब जिन्न व इंस के आमाल का जायज़ा लिया जाएगा और उसके ज़र्रे ज़र्रे पर जजा व सज़ा होगी। इस आयत में ये बतलाना मंजूर है। अच्छा, तो ज़र्रे ज़र्रे पर जजा व सज़ा वाला मामला जो है ना, अब इसमें बहुत सारी तफसील है। तो सूरह निसा के अंदर जो आयात थे इस यानी वज़ने आमाल से मुतालिक, तो उसके अंदर फिर बड़ी तफसील इसकी हज़रत मुफ्ती शफ़ी रहमतुल्लाह ने लिखी है। तो किसी को अगर इंटरेस्ट हो उसमें तो आरफुल कुरान की जिल्द नंबर 3 में सूरह निसा के अंदर उन आयात में बहुत बेहतरीन के वज़ने आमाल कितनी दफ़ा होगा, पहली दफ़ा में क्या होगा, दूसरी दफ़ा में क्या होगा, तो वो एक अलग तफसील है। बहरहाल हम यहाँ पे आगे चलते हैं कि ज़र्रे ज़र्रे पर जज़ा और सज़ा होगी। इस आयत में ये बतलाना मंजूर है कि रोज़े जज़ा की हाज़िरी और हिसाब आमाल से कोई शख्स राह फ़िरार इख्तियार नहीं कर सकता। ठीक है, यानी यहाँ पर जो है ना कि निकल जाओ, निकल के दिखाओ, तो वो मुराद ये है कि राह फ़िरार इख्तियार करके दिखाओ ज़रा। ठीक है, किसी की मजाल नहीं जो मौत से या रोज़े क़यामत के हिसाब से कहीं भाग कर बच निकले। मौत से क्यों फरमाया? क्योंकि मौत भी जो है ना, ये भी एक मिनी कयामत है। जो मरता है उसका हिसाब किताब शुरू हो जाता है। फरिश्ते आते हैं और वहीं से जो है ना वो उसकी रूह को लेकर के ऊपर जाते हैं, ऊपर जो है वो आसमान पर जो है ना उसके उसके लिए अगर दरवाजे खुल गए तो मजे हो गए, नहीं तो फिर उसको पलट करके जो है वो दे मारा जाता है। तो यानी उसके आमाल उसके ईमान के हिसाब से ये सारा मामला होता है ना, तो हिसाब किताब मरने के इमीडिएटली बात शुरू हो जाता है। इसी वजह से अगर कोई हमारे जानने वालों में से किसी का इंतकाल हो जाए ना, ठीक है ना, माँ बाप में से किसी का इंतकाल हो गया, किसी करीब रिश्तेदार किसी दोस्त का, तो फजूल के कामों में ना फिर अपना वक्त नहीं ज़ाया करना चाहिए। जो शरीयत की जिम्मेदारियां हैं, जो करना है प्रोसेस, वो प्रोसेस तो करना चाहिए, लेकिन दिल में ना उसके लिए मगफिरत फौरन शुरू कर देनी चाहिए, ठीक है ना। दुआएं उसके लिए आपको कुछ अपने आप को फारिग नहीं करना होता, दुआएं तो दिल से करनी होती है ना, ठीक है, तो दुआएं तो दिल से करनी होती है ना, तो दिल ही दिल में शुरू हो जाए, और जहां मौका मिले कुछ इसाले सवाब का भी मामला शुरू कर दें। सदका दे दिया कहीं पे, भाई आप जा रहे हैं कुछ उसके कफन दफन का इंतजाम करने के लिए जा रहे हैं, रास्ते में कोई फकीर नजर आया उसको सबका दे दिया उनकी तरफ से, ठीक है ना। कोई रास्ते में आप बैठे हुए गाड़ी में, कोई बंदा ड्राइव कर रहा है, आप फारिग बैठे हुए, ठीक है, कुरान की तिलावत शुरू कर दें और दुआ करके उसको तिलावत को जो है उनको इशारे सवाब कर दें, क्योंकि उनका मामला शुरू हो चुका है। दे आर इन नीड ऑफ यू नाउ, उनको आपकी जरूरत अब, यानी अब उनका उनका अमल बंद हो गया ना, हुआ ना हदीस मुबारक जिसको के गैर मुकल्लदीन ये इस्तेमाल करते हैं कि बस अब कुछ नहीं हो सकता, नहीं हो सकता है, वो कुछ नहीं कर सकता, उसका अमल खत्म हो गया, अब वो कोई अमल नहीं कर सकता। भाई जो पीछे लोग हैं वो तो कर सकते हैं, उसके लिए कोई थोड़ी है वो हदीस कि कोई दूसरा भी अमल करके उसको इसाले सवाब नहीं कर सकता। तो भाई उसकी औलादें हैं, उसके दोस्त हैं, उसके पड़ोसी हैं, सब कर सकते हैं उसके लिए इसाले सवाब, वो फौरन इमीडिएटली शुरू कर दें, और फजूल की बातों में जो हम टाइम जाया करते हैं ना उसमें टाइम जाया ना करें, ठीक है। तो मौत जो है ये मिनी कयामत है एक बंदे के लिए, और हमारे ऊपर किसी लम्हे भी पता क्या पता हमें किस वक्त हमारी ये कयामत शुरू हो जाने वाली है। तो मौत से या रोज कयामत के हिसाब से कहीं भाग कर बच निकले ये मुमकिन नहीं है। इस आयत में सकलान के बजाय या माशर जिन वल इंस के सरीह नाम जिक्र फरमाए, और जिनको इंस पर मुकदम किया, यानी जिनको पहले जिक्र किया फिर इंस को। कुरान के अंदर तरतीब इज एक्सट्रीमली इंपॉर्टेंट कि कौन सी चीज़ पहले आ रही है, कौन सी चीज़ बाद में आ रही है, कौन सी चीज़ उसके बाद में आ रही है, ठीक है। तो फरमाया कि शायद इस तरतीब में इशारा इस तरफ हो कि आसमान और ज़मीन के अकतार से पार निकल जाना बड़ी कुव्वत और कुदरत चाहता है, बहुत फोर्स चाहिए उसके लिए। जिन्नात को हक़ ताला ने ऐसे उमूर की कुव्वत इंसान से ज़्यादा बख्शी है। हम तो निकलते भी हैं तो अर्थ की खाली एटमोसफेयर से बाहर निकलते हैं, स्पेस तक जाते हैं, उसके लिए भी जो है वो कितने कितने जो है वो पावरफुल इंजन बनाने पड़ते हैं, अपने अंदर तो नहीं लगा सकते उस इंजन को, उस इंजन में बैठ करके जाना पड़ता है। और जिन्हों को तो अल्लाह ताला ने खुद इतनी पावर दी है कि ना सिर्फ वो अर्थ के उससे बाहर निकल सकते हैं बल्कि पूरे के पूरे फिजिकल यूनिवर्स से बाहर निकल करके स्पिरिचुअल आलम में जा सकते हैं, ठीक है, जिसको आलम अमर कहते हैं। आलम खल्क जो है वो ये है जिसमें ये आपको सारी सारी गैलेक्सीज और कॉन्स्टलेशन और यूनिवर्स ना जाने क्या क्या चीजें हैं, सारे नाम है, ये तो सब फिजिकल यूनिवर्स है, ये सारा का सारा आलम खल्क है। और आसमान जो सात आसमान है वो तो आलम अमर है, वो तो एक अलग यूनिवर्स है, अलग ही पूरी चीज है, जिनके पास इतनी ताकत अल्लाह ताला ने दी है कि वो इस आलम से उस आलम में जा सकता है, ठीक है। ये और बात है कि नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद जो है वो वहां पे बैलिस्टिक मिसाइल लगा दिया गया कि नहीं इधर अब तुम नहीं आ सकते हैं वरना छोड़ा जाएंगे तुम्हारे ऊपर, लेकिन है तो ना इनके पास पावर, तो इस वजह से ना क्योंकि ये काम वो ज्यादा कर सकते हैं तो जिन्नों को जो है ना वो पहले यहाँ पे मेंशन किया और इंसानों को बाद में। तो जिन्नात को अकाल ने ऐसी उम्र की कुव्वत इंसान से ज्यादा बख्शी है, इसलिए जिन के जिक्र को मुकद्दम किया गया। मतलब आयत का ये है कि ऐ जिन्नात और इंसानों अगर तुम्हें यह गुमान हो कि हम कहीं भाग जाएंगे, यानी जिन कहीं भाग जाएंगे तुम या इंसान कहीं भाग जाएंगे और इस तरह मलकुल मौत के तसर्रुफ से बच जाएं या मैदान हशर से भाग कर निकल जाएंगे और हिसाब किताब से बच जाएंगे, तो लो अपनी कुव्वत आजमा को, अगर तुम्हें इस पर कुदरत है कि आसमान और ज़मीन के दायरों से बाहर निकल जाओ तो निकल कर दिखाओ, ये कोई आसान काम नहीं है, इसके लिए तो बहुत बड़ी कुव्वत और कुदरत दरकार है जो जिन्नो इंस की दोनों कौमों का हासिल नहीं है। इसका हासिल उनका अकार समा व अर्ज से बाहर निकलने का इम्कान और एहतमाल बतलाना नहीं बल्कि बतौर फर्ज महाल उनका आजिज होना दिखलाना है, ठीक है। यानी जाहिरी तौर पर अल्फाज से कुछ लगता है कि यहाँ भी चलो निकल के दिखाओ, निकल जाएंगे तो हम देखेंगे, यहाँ भी तुम निकल गए, नहीं बल्कि तुम आजिज हो, आजिज होना बतलाना मकसूद है, तो तफसीर जो होती है ना वो इतनी स्ट्रेट फॉरवर्ड नहीं होती जितने के अल्फाज लगते हैं, उनकी तफसीर के लिए जो है ना वो बाकी तफसीलात की ज़रूरत पड़ती है। तो इसका मतलब क्या हुआ कि बतौर फ़र्ज़ महाल उनका आजिज़ होना दिखलाना है। ठीक है जी, तो टाइम चूँकि क्लास का खत्म हो गया है तो हम यहाँ पे रुकते हैं, बाकी इंशाल्लाह एग्जाम पढ़ेंगे। कोई सवाल अगर हो पूछ रहे हैं। السلام عليكم ورحمة الله.